हामी समयको पुस्तकबाट हिजो हेर्दै थियौँ होप्नी र पिनहास र एलीबाट, अनि विशेष गरी हामीले चाहिँ परमेश्वरलाई भन्दा आफ्नो नानीहरूलाई आदर गर्ने अथवा परमेश्वरलाई भन्दा आफ्नो नानीहरूलाई माथि राख्ने जुन एलीको समस्या थियो त्यसबाट सिक्न खोजिरहेछौँ। अनि वचन पुरानो नियममा यस्ता व्यक्तिहरू, यस्तो नमुनाहरू हाम्रो शिक्षाको निम्ति दिइएको हो अनि हाम्रो चेतावनीको निम्ति हो, त्यसैले हाम्रो शिक्षाको निम्ति हो, त्यसैले यी अध्ययनहरू महत्त्वपूर्ण छन्। अनि त्यही कारण हामी प्रभुसँग सहायता माग्दै, उहाँको सामु हाम्रो हृदयलाई खुल्ला राख्दै, उहाँलाई जाँच्न दिनुपर्छ हामीले, अनि उहाँलाई हाम्रो हृदयमा काम गर्न दिनुपर्छ। त्यसको लागि हाम्रो आत्मिक कानहरू खोल्नुपर्छ, हाम्रो आत्मिक आँखाहरू खोलिएको हुनुपर्छ परमेश्वरको वचनतर्फ, अनि हामीलाई उहाँको सहायता चाहिन्छ। उहाँको सहायता बिना हामी केही पनि सिक्न सक्दैनौँ, उहाँको सहायता बिना हामी केही पनि सिकाउन सक्दैनौँ है। त्यसैले आउनुहोस् हामी फेरि छोटो प्रार्थना गरौँ, प्रभुसँग सहायता मागौँ, हाम्रो अध्ययनलाई अगाडि बढाउने छौँ। पिता, तपाईँको सामु आउँछौँ, फेरि पनि सबै आदर महिमा पाउने योग्यको तपाईँ हुनुहुन्छ। तपाईँले नै सबै कुराहरू बनाउनु भयो अनि हामी पनि तपाईँकै हातका कामहरू हौँ। अनि प्रभु, तपाईँले हामीलाई अन्धकारबाट आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नु भएको छ अनि आफ्नो वचन दिनुभएको छ, आफ्नो पवित्र आत्मा दिनुभएको छ पिता। अनि हामी यो सिक्न चाहन्छौँ, हामीलाई सहायता गरिदिनुहोस्, हाम्रो हृदयहरूलाई तयार बनाइदिनुहोस् अनि जाँच्नुहोस्, कायल पार्नुहोस्, अनि जे कुरा हाम्रो जीवनमा हामीले तपाईँको सामु इमान्दार भएर स्वीकार गर्दै अनि आफूलाई तपाईँद्वारा बद्लिन दिँदै हामी जसरी अघि बढ्नुपर्छ प्रभु, त्यसरी सिक्न, त्यसरी अभ्यास गर्न सहायता गरिदिनुहोस् पिता। अनि मलाई पनि सहायता गरिदिनुहोस् यहाँ तपाईँको वचनबाट सिकाउनको लागि, मेरो हृदयलाई नम्र बनाइदिनुहोस्, वचनहरू दिनुहोस् र तपाईँको असल भण्डारी चाहिँ बोल्नलाई, सिकाउनलाई सहायता गर्नुहोस् पिता। पुरा भरोसा तपाईँमा पर्दै हाम्रो बिन्ती चढाउँछौँ प्रभु येशूको नाममा, आमेन। सलाम। हिजो होप्नी र पिनहासको जीवनबाट केही कुराहरू सिक्यौँ अनि परमेश्वरलाई दिनुपर्ने सर्वोत्तम कुराहरू उनीहरूले आफ्नो लागि राखिरहेका थिए। अनि पछि येशूले पनि सिकाउनु भयो, जे सिजरको सिजरलाई देऊ, तर जे परमेश्वरको परमेश्वरलाई देऊ। अनि त्यसैले एउटा विफल बुबाको अध्ययन हामी गर्दैछौँ। एली उसले आफ्नो छोराहरूलाई सम्झाउँ त सम्झायो, तर उसले गर्नु पनि ठिक त्यहाँ उसले काम गरेको थिएन। अनि यो अध्ययनमा अघि बढ्नु अगाडि एउटा महत्त्वपूर्ण अर्को बुधा म बताउन चाहन्छु कि अनुशासन, छोराछोरीको अनुशासन भनेको चाहिँ खालि छडी मात्र होइन, कतिले त्यो बुझ्ने गरेको छ, छडी लाउनुपर्छ हो, तर त्यति मात्र होइन, सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हितोपदेश 23:26 हेरेर हामी सुरु गरौँ। हितोपदेश 23:26 पद, हितोपदेश 23:26 पद, हितोपदेश 23:26 लेखिएको छ, हे मेरा छोरा, मलाई तिम्रो के देऊ, हृदय देऊ। यसो गरौँ, यो पद हामी सबैजना सँगै पढौँ, म सँगै पढौँ, हुन्छ, सुरु गरौँ। हे मेरा छोरा, मलाई तिम्रो हृदय देऊ अनि तिम्रा आँखाहरूले मेरा चालहरू हेरुन्। त्यसैले यहाँ भनेको छ, त्यसैले यो महत्त्वपूर्ण भाग हो छोराछोरीको अनुशासन सम्बन्धी, कि हामीले उनीहरूको हृदय जित्नुपर्छ। हामीसँग उनीहरूको उपस्थिति मात्र होइन, तर उनीहरूको हृदय हुनु परेको छ। अनि त्यसैले जस्तै अहिलेसम्म अप्सालोमको बारेमा सोचिरहेको छु, यो घडी दोस्रो समुएल 13:13 खण्डहरूमा छ, तपाईँले त्यो पढ्न सक्नुहुन्छ। प्रतीक्षामा कुनै दिन हामी त्यहाँ पुगौँला हाम्रो अध्ययनमा। अप्सालोमले जब अम्नोनको हत्या गर्छ, दाउदले एउटा बुबाको तरिकाले होइन, एउटा राजाको तरिकाले व्यवहार गर्छ। अप्सालोमले आफ्नो अनुहार हेर्न दिँदैन दाउद, उसको बुबाले। अनि तिन वर्ष त उता भएको छ, 2 वर्ष फर्केर आउँदा पनि झन्डै 5 वर्ष आफ्नो बुबालाई देख्न पाउँदैन। अनि बुबाले मेरो अनुहार नदेखे उसलाई अन्त पठाइदियो भन्छ, अनि ऊ गरेर एउटा घरमा बस्छ अनि 2 वर्ष आफ्नो बुबाको अनुहार देख्दैन, भेट्न खोज्छ तर भेट्न पाउँदैन। अनि उसले चाहिँ योआबको बारी जलाइदिन्छ। त्यसरी खास त्यो योआबको बारीमा लागेको आगो चाहिँ अप्सलमको हृदयको आगोको चित्रण थियो कि त्यहाँ चाहिँ अप्सलमले एउटा बुबा खोजेको थियो। उसले भन्दै थियो मेरो गल्ती हो भने मलाई मारुन्। त्यसैले घरमा हो हामी एउटा व्यक्ति हाम्रो काममा हामी प्रहरी हुनसक्छौँ पुलिस हुनसक्छौँ तर घरमा एउटा छोराले पुलिस खोज्दैन, एउटा छोराले बुबा खोज्छ। घरमा एउटा छोराले राजा खोज्दैन, घरमा एउटा छोराले एउटा छोरीले बुबा खोज्छ। किन हामीले हिजो हेरिसक्यौँ कि छोरा छोरीहरूको हृदय चाहिँ प्रभुले उनीहरूको हृदय यस्तो बनाइदिनु भएको छ कि उनीहरू चाहिँ बुवा आमातर्फ टाँसिन्छ। तर सधैँ त होइन, एक दिन आउँछ जब उनीहरूको हृदय अब उसको बुवातर्फ आउँदैन, किनभने समय आउँछ जब संसारले उसको साथीहरूले उसको हृदय खिच्न थाल्छ। किन एउटा तपाईँको छोराहरू तपाईँको छोरीहरू अनि हाम्रो आफ्नै विचार गरौँ, जब हामी जवान थियौँ कति कुरा हामीले बुवामासँग सेयर गर्थेन, बुवामालाई बताउँथेन, तर हाम्रो साथीहरूलाई सबै कुरा बताउँथे हामीले, किनभने हाम्रो हृदय त्यो साथीसँग जोडिएको थियो, त्यो साथीले मेरो हृदय जित्यो। तर साथी मात्र होइन, तपाईँको छोरा तपाईँको छोरीको हृदयलाई संसारको कुनै पनि चिजले जित्न सक्छ। त्यो एउटा हिरो हुनसक्छ, कुनै फिल्मको हिरोइन हुनसक्छ, कुनै फुटबलको खेलाडी हुनसक्छ, कुनै प्रख्यात व्यक्ति हुनसक्छ, कुनै अर्को परपुरुष हुनसक्छ, एउटा अविश्वासी स्त्री हुनसक्छ, एउटा अर्को केटी केटा हुनसक्छ, कुनै पनि चिजले तपाईँको छोराछोरीको हृदय जित्न सक्छ। त्यसैले समयमा नै यहाँ भने जस्तै मेरो छोरा मलाई तिम्रो हृदय देऊ, त्यसैले छोराछोरीको अनुशासनमा छडी महत्त्वपूर्ण छ, हक्की महत्त्वपूर्ण छ, अनि प्रभुले दुइटै प्रयोग गर्नुहुन्छ। तर त्योभन्दा पहिला चाहिँ सम्बन्ध हुनुपर्छ। किनभने एकजनाले यसो भनेको मलाई याद छ, सम्बन्ध बिनाको नियमले विद्रोह मात्रै उत्पन्न गर्छ। द रुल विदाउट रिलेसनसिप मेक्स रिबेल, आरआरआर। रुल नभइकन रिलेसन नभइकन रुल चाहिँ रिबेल, अर्थात् सम्बन्ध छैन तर नियम मात्रै छ भने त्यहाँ विद्रोही हुनसक्छ त्यो बच्चा। त्यसैले प्रभुले जब एलीलाई हप्काउनु भयो हिजो पहिलो समय दुईमा हेऱ्यौँ, उहाँले पहिला भन्नुभयो मैले तिम्रो लागि के गरेँ, तिमीले बिर्स्यौ, मैले कसरी तिम्रो घराना बुवा घरानालाई मैले पुजारी पद दिएँ, बिर्स्यौ। त्यसैले प्रभुले चाहिँ सबभन्दा पहिला म को हुँ भन्ने हुन्छ अनि बल्ल भन्ने नियम दिन थाल्नुहुन्छ। इस्रायलहरूले त्यही गर्नुभयो, प्रस्थान 20 अध्यायमा उहाँले भन्नुभयो म परमप्रभु जसले तिमीलाई मिश्रबाट निकालेर ल्याए, 20:1 भने उहाँले भन्न थाल्नुहुन्छ अब मेरो नियमहरू सुना। त्यसैले तरिका यो, त्यसैले के तपाईँको छोराको छोरीको हृदय तपाईँप्रति छ कि छैन। तर अर्कोतर्फ छोराछोरीहरू आफ्नो हृदय बुवा आमालाई दिन जिम्मेवार छन् बच्चनहरू, हामी त्यो देख्छौँ। तपाईँले मेरो बुवाले मेरो हृदय जितेन भन्ने बहाना छैन तपाईँ छोरीहरूलाई, तपाईँ छोराहरूलाई, तपाईँले आफ्नो हृदय बुवा आमालाई दिनुपर्छ किनभने त्यहाँ चाहिँ सुरक्षा छ। प्रभुले त्यसरी राख्नुभएको छ, आफ्नो हृदय संसारको कुरालाई नदिनुहोस्। त्यसैले महत्त्वपूर्ण शिक्षाहरू छन् बाइबलमा, त्यसमा हामी धेरै समय बिताउने छैन। अनि हामीले हिजो सिकेको थियौँ होप्नी र पिनासहरू दुईवटा समस्या, सन्तुष्टता नहुन अनि परमेश्वरलाई सर्वोत्तम नदिन, अनि यही विचारको पृष्ठभूमिमा हामी अघि बढ्नेछौँ। साथै उनीहरूको अर्को समस्या पनि थियो, पहिलो समुएल 2:22 हामी हेरौँ। उनीहरूको अर्को अधर्म पनि थियो, परमेश्वरको बलिदानलाई तुच्छ ठान्ने त छँदै थियो तर त्यो बाहेक अर्को अधर्म हामी यहाँ देख्छौँ 22 यहाँ भनेको छ अनि एली साह्रै वृद्ध भए र उनका छोराहरूले सारा इसरायलसित गरेका सबै कुराहरू र भेटुरी पालको ढोकामा भेला हुने स्त्रीहरूसँग उनीहरू सुतेको कुरा उनले सुने। उनीहरू व्यभिचार पनि गर्दथे, भेटुरी पालको ढोकामा भेला हुने स्त्रीहरूसँग, त्यहाँ उनीहरू सायद आराधना गर्न आएका थिए होला वा केही सहायता गर्न आएका थिए होला। प्रभुले भन्नुभएको छ कि मेरो भेटुरी पालको ढोकामा म तिमीहरूसँग भेट गर्नेछु, तिमीहरूले मेरो आराधना गर्नेछौ। तर त्यही ठाउँमा यो होप्नी र पिनहास यो अधम मानिसहरू चाहिँ त्यहाँ स्त्रीहरूसँग व्यभिचार गरिरहेको थियो। ठुलो समस्या व्यभिचार, अनि विचार गर्नुहोस् तपाईँहरू जसले प्रभुलाई पाउनु भएको छैन, तपाईँहरू जवान हुनुहुन्छ र विवाहित हुनुहुन्छ, एउटा सानो भेटघाट थोरै कुराकानीले चाहिँ जहिले पनि तपाईँलाई यो अधर्मतर्फ लान सक्छ। एकदम बाइबलले स्पष्ट भनेको छ 1 कुरिन्थी 7:1 कि पुरुषहरूका लागि स्त्रीहरूलाई नछुनु नै उत्तम हो, होसियार हुनुपर्छ। किनभने हामीले सम्झौँ होला, होइन म बलियो छु, हो र तपाईँ त्यति बलियो हुनुहुन्छ? दाउदको विचार गर्नुभएको छ, विश्वासमा बलियो दाउद, यसको भजनहरू हेर्नु भएको छ, उसले भन्छ मेरो हृदय तपाईँको निम्ति तिर्खाउँछ, मेरो प्राणले तपाईँको चोखको तीर्थना गर्छ। कति माथि थियो उसको उसको विश्वासको लेभल, विश्वासको स्तर। तर दाउद लडे, तर म बुद्धिमान छु हो र सुलेमान बुद्धिमा सामर्थ्य कि ऊ जतिको बुद्धिमान कहिले पनि थिएन र कहिले पनि हुँदैन पनि। फिस भए फिसको सानो चित्र मात्रै, तर सुलेमान बुद्धिले अति नै पूर्ण व्यक्ति विफल भयो भनेर म बलियो छु। सिमसोन बलमा सामर्थ्य लडे, त्यसैले दाउद विश्वासमा बलियो लड्यो, सिमसोन बुद्धिमा बलियो लड्यो, माफ गर्नुहोस् सुलेमान बुद्धिमा बलियो लड्यो अनि सिमसोन शरीरमा बलियो लड्यो। जति सम्भावना छ जहिले पनि खतरा छ, हामीले कहिले पनि यस्ता कुरालाई हल्का लिनुहुन्न, किनभने यो यस्तो चिजहरू हो जुन चाहिँ यसले जीवनभर यसले यो नजाने धाग जस्तै हो। प्रभुले त क्षमा दिनुहुन्छ तर यो नजाने धाग जस्तै एउटा विश्वासी हुनुहुन्थ्यो हुनुहुन्छ, उहाँले मुक्ति पाउनुभन्दा अगाडि चाहिँ कुस्ती लड्नु भएछ साथीसँग, अनि उहाँको दाँत झार्दैछ, उहाँको दाँत छैन अगाडि, अनि उहाँले भन्नुहुन्छ मैले पछि प्रभुलाई पाएँ अनि मेरो त्यो मैले क्षमा पनि पाएँ तर मेरो दाँत पिर्त आएन। त्यसैले पापको असर रहिरहन्छ, होइन पर्छ पाप भन्ने खेल्ने कुरा होइन। अनि यो मूर्ति बन्न सक्छ, कतिजनाको जीवनमा त्यो मूर्ति हुनसक्छ, एउटा कुनै एउटा स्त्री, कुनै एउटा पुरुष। त्यसरी हामी प्रभुको सामु जहिले पनि आफूलाई जाँच्ने हो, हामी बोल्दैछौँ भनेर हामी घमण्ड गर्नु हुँदैन। जसले म बोल्दैछु सम्झन्छौँ तु होसियार होस् नत्र ऊ लड्नेछ, स्पष्ट बाइबलमा हामीलाई त्यो चुनौती दिनुभएको छ प्रभुले। अब फेरिले के गर्छ त आफ्नो छोराहरूको यत्रो कुरा सुने उसले, देखे उसले, थाहा छ उसलाई, उसले के गर्छ? 23 र 24 पदमा उसले भन्छ मेरा बाबुहरू हो हुँदैन है, यो असल होइन। त्यति मात्रै, त्यति मात्रै, ऊ त महापुजारी थियो, उसले कारवाही गर्नु पर्थ्यो त्यहाँ होइन। उसले मेरो छोराहरू भन्नुहुन्थेन, उसले चाहिँ हटाउनु पर्थ्यो उसलाई पुजारी पदबाट, तर त्यो गरेको छैन है। मौसा भइदिएर के गर्थ्यो होला विचार गर्नुहोस् न, लेख्नु छोराछोरीलाई फेरि त्यस्तो छैन, उसले खालि भन्छ मात्रै, अरू केही पनि गर्दैन। त्यसैले भन्ने पनि समय हुन्छ भनेर, किन प्रभुले हकाउनु पनि हुन्छ, तर ताडना पनि लाउनु पर्ने समय हुन्छ। अब हुप्नी र विनाश ठुलो भइसकेको थियो, उनीहरूलाई अब छडी लगाएर सकिन्न थियो, तर कारवाही गर्नु पर्थ्यो। तर त्यहाँ चाहिँ आफू वचनमा बलियो भएर उभिनु पर्थ्यो, मैले जे गर्नुपर्छ त्यो उसले त्यसमा बलियो भएर उभिनु पर्थ्यो। यदि समस्या छ हामी सक्दैनौँ भने, अनि हाम्रो कति छोराछोरीहरू हुर्किसकेको हुनसक्छ, छरी लगाउने उमेर कटिसकेको हुनसक्छ, तर प्रभुलाई हेर्दै जे गर्नुपर्छ त्यसमा चाहिँ हामी बलियो भएर उभिनुपर्छ, त्यो अडालिन सिक्नुपर्छ प्रभुमा। यदि त्यो गर्न सकेन हप्कायो मात्रै, तर त्यहाँ दण्ड केही पनि दिएन उसले, केही पनि एक्सन लिएन भनौँ अर्को हिसाबले भन्यो भने। त्यसैले अब प्रभुले बोल्न थाल्नुहुन्छ यहाँ 27 पददेखि, अनि उहाँले चाहिँ एलीको विरुद्धमा अनि एलीको घरानाको विरुद्धमा उहाँले इन्साफको घोषणा गर्नुहुन्छ। 27 देखि 29 हामीले यसो हेरिसक्यौँ, हुन त सबै यहाँ 27 देखि 36 नै प्रभु बोल्दै हुनुहुन्छ, एउटा 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 जनबाट, एउटा भविष्यवक्ताद्वारा कुरा गर्दै हुनुहुन्छ। तर यहाँ हेरौँ 29 पदमा हामी हेरौँ एकचोटि, मलाई आशा छ तपाईँहरूले पढ्नुभयो होला यो अहिले बिहान पनि 2 र 3 अध्याय। त के कारणले तिमीहरू मेरो बलिदान र मेरो भेटीलाई लात हान्छौ, जसका विषयमा मैले मेरो निवास स्थानमा गरिने आज्ञा दिएको छु, अनि मेरो प्रजा इजरायलका सबभन्दा उत्तम भेटीहरूले आफूलाई मोटा बनाउनलाई तिमी किन तिम्रा छोराहरूलाई मलाई भन्दा बढी आदर गर्छौ? अब यहाँ केही सूचनाहरू दिएको छ, यसले किन यति मोटो थियो, किनभने उसले सायद छोराहरूले ल्याएको त्यो बोसो बट मोटो भएको देखिन्छ, छोराहरूको त्यो काममा सन्तुष्ट भएको देखिन्छ, भत्काएको देखिन्न। अनि यहाँ अझ यहाँ ठुलो कुरा त उसले प्रभुले भन्दै रहेछ, तिमीले तिम्रो छोराहरूलाई मलाई भन्दा बढी आदर गर्यौ। तर प्रश्न छ, कसरी के हुन सक्छ र म त प्रभुलाई बढी आदर गर्छु? प्रभुले यसको जवाब दिनुभएको छ 3:13 मेरो कसरी एनीले आफ्नो छोराहरूलाई प्रभुलाई भन्दा बढी आदर गरे, अनि कसरी तपाईँले आफ्नो छोराहरूलाई प्रभुलाई भन्दा बढी आदर गर्न सक्नुहुन्छ, कसरी मैले त्यो गर्न सक्छु? 3:13 यसको जवाब दिएको छ, किनभने उसले जानेको अपराधका निम्ति म उसको घरानालाई सदा सर्वदा न्याय गर्नेछु भनी मैले उसलाई भनेको थिएँ। 2:1 किनकि उसका छोराहरूले आफैलाई दुष्ट बनाए अनि उसले तिनीहरूलाई के गरेन, रोकेन। हो, यो कारण प्रभुले भन्दै रहेछ मलाई भन्दा बढी छोरालाई आदर गर्यो। उनीहरूले आफैलाई दुष्ट बनाए तर एलीले रोकेन उनीहरूलाई, उनीहरूलाई सुधारेन, उनीहरूलाई अनुशासन गरेन, उनीहरूलाई हटाएन, उनीहरूलाई केही त्यहाँ दण्ड दिएन, उसले रोकेन, उसले हुन दियो, उसको आँखा अगाडि उनीहरूको दुष्टतामा जिउन दियो एली। अनि प्रभुले भन्नुहुन्छ तिमीले मलाई भन्दा छोरालाई बढी आदर गर्यो। त्यसैले प्रभुले एलीलाई यहाँ जिम्मेवार ठहराइरहनु भएको थियो उसको छोराको पापहरूको निम्ति। त्यसैले यहाँबाट म के देख्छु भने, जब हामी अभिभावकहरूले हाम्रो छोराछोरीलाई सुधार्दैनौँ, जब उनीहरू अधर्ममा जिराछन्, जब उनीहरूले आफैलाई यहाँ दुष्ट बनाइरहेछन्, अथवा जब उनीहरूले प्रभुको कुरालाई महत्त्व दिइरहेको छैनन्, जब तपाईँको विद्रोह गरिरहेछन् र तपाईँले रोक्नुहुन्न भने, सुधार गर्नुहुन्न भने, अनुशासन गर्नुहुन्न भने, खास त्यहाँ चाहिँ तपाईँले छोरालाई बढी आदर गर्दै हुन्छ। किनभने प्रभुले त सुधार गर्नु भन्नुभएको छ, अनुशासन गर्नु भन्नुभएको छ, तर गर्नुहुन्न भने खास तपाईँले छोराहरूलाई बढी आदर गरिदिनु भएको छ छोराछोरीलाई। त्यसैले कतिपटक हामीले गऱ्यौँ यो, हामीले सोच्छौँ अब फुट्यो भने उसलाई दुःख लाग्ला, ऊ रिसाउला, ऊ रोला, बाइबलले भन्छ छोरी लगाऊ मर्दैन तिम्रो छोरा, यसरी भन्दछ मैले मर्दैन, तर लगाएन भने चाहिँ उसको भित्रको मान्छे मरिरहन सक्छ जहिले पनि। त्यसरी के तपाईँ फेरि जस्तै हुनुहुन्छ कि म अहिले जस्तै छु? हुन दिइरहेको छ, ठिक छ, हुन दिइरहेको छ कि त्यहाँ रोक्न खोज्नु भएको छ, अनुशासन गर्न खोज्नु भएको छ? तर यहाँबाट मुख्य कुराहरू के देख्छ भने, परमेश्वरले पापलाई जहिले पनि न्याय गर्नुहुन्छ, एउटा मुख्य शिक्षा त्यो देख्छ। परमेश्वर चाहिँ सधैँ पर्खिनुहुन्न, खालि यो समयको मात्रै कुरा हो, तर परमेश्वरले जहिले पनि पापलाई न्याय गर्नुहुन्छ। अब आफ्नो विषयमा लागु गर्नुहोस्, तपाईँहरू जसले प्रभुलाई चिन्नु भएको छैन, जसले सत्य परमेश्वरमाथि विश्वास गर्नुभएको छैन, तपाईँहरू जसले अहिलेसम्म तपाईँलाई बनाउनु नि परमेश्वरलाई खोज्नु भएको छैन, तपाईँहरू आफ्नो पापमै जिरहनु भएको छ, अनि यो चाहिँ याद गर्नुहोस्, समयको मात्रै कुरा हो, एक दिन तपाईँ न्यायको लागि उभिनैपर्छ। कहिले म जान्दिनँ, आजै हुनसक्छ, के त हाम्रो जीवनको कसले ग्यारेन्टी दिन सक्छ र? सायद आजै तपाईँ प्रभुको सामु उभिनु पर्ला, प्रभुले भन्नुहुन्छ तपाईँलाई, तपाईँको न्याय गर्नुहुन्छ भने के जवाब दिनुहुन्छ तपाईँले? प्रभु मैले सुनेको थिएँ तर मेरो केही कामहरू थियो, त्यो अहिले हामी हेर्नेछौँ 3:1, तर उहाँको सामु हामी केही पनि बहाना बनाउन सक्दैनौँ। हामी अहिले चाहिँ बहाना बनाउन सक्छौँ, अहिले भाग्न सक्छौँ उहाँदेखि, तपाईँले आज सुसमाचार सुन्नुभयो, अर्कोचोटि नआउन सक्नुहुन्छ, भाग्न सक्नुहुन्छ प्रभुको उपस्थितिबाट, सुसमाचारबाट, तर याद गर्नुहोस् एक दिन तपाईँ विनय पर्छ उहाँको सामु, तपाईँको हरेक पापको हिसाब तपाईँले बुझाउनुपर्छ। अनि के जवाब दिनुहुन्छ प्रभुको सामु, के जवाब दिनुहुन्छ उहाँको सामु तपाईँको आफ्नो पापको लागि? तर प्रभुलाई धन्यवाद होस्, मैले गरेको पापको लागि चाहिँ 2000 वर्ष अगाडि उहाँले न्याय गर्नु भइसकेछ, मैले त्यो पछि सुन्न पाएँ, म जन्मिएपछि केही समयपछि बुझ्न पाएँ, तर मलाई थाहा हो कि मेरो पापको सबै न्याय प्रभुले क्रुसमा गर्नुभएको रहेछ, जुन क्रुसमा ख्रीष्ट येशु मेरो पाप बोकेर मर्नुभएको थियो, उहाँले पापको न्याय गर्नै पर्छ, त्यसैले उहाँले आफ्नै पुत्र माथि हाम्रो पाप राखिदिनु भयो, पापै नजानु नै उहाँले पाप बलि तुल्याउनु भयो, पाप बोक्नेवाला तुल्याउनु भयो। तर यदि विश्वास गर्नुहुन्न भने तपाईँ अनन्तसम्म नरकमा जानुहुन्छ, नरक जिस्किने कुरा होइन, नरक ख्यालठटा गर्ने कुरा होइन, त्यहाँ भनेको छ प्रभुले भन्नुभएको छ, त्यहाँ चाहिँ यिनीहरूको पीडाको धुवा सदा सर्वदा उभो गइरहन्छ। त्यहाँ चाहिँ रुवावासी र धारा चिटाए, कति ठुलो पीडा छ, कति ठुलो भयानक दण्ड छ। संसारमा त हामीलाई सजिलो छ, गर्मी हुन्छ हामी फ्यान चलाउँछौँ, धेरै गर्मीमा हामी नुहाउँछौँ, पानी पनि छ, तर स्वर्ग नरकमा त्यो छैन, त्यहाँ पीडा मात्रै छ। त्यहाँ असल कुरा एउटै पनि छैन, सुन्दर दृश्यहरू केही पनि छैन, त्यहाँ छैन। तर तपाईँ जाने त्यहीँ यदि विश्वास गर्नुहुन्न भने किन, किन तपाईँले पाप गर्नुभएको छ। अरूलाई त झुट बोल्न सक्नु, आफूलाई झुट बोल्न सक्नुहुन्न एक नम्बर त, अनि मुख्य त प्रभुको सामु झुट बोल्न सक्नुहुन्न। उहाँको सामु उभिएर आफूलाई जाँच्नुहोस्, उहाँको पवित्रताको सामु आफूलाई उभिएर जाँच्नुहोस् कि तपाईँ दण्ड नपाउने योग्यको हुनुहुन्छ र। मलाई त त्यस्तो लाग्दैन, कि तपाईँ त्यति धर्मी हुनुहुन्छ कि प्रभुले तपाईँलाई अब म जस्तै धर्मी रहेछ भन्नु होला। जाँच्नुहोस् उहाँको सामु, जाँच्नु भएन भने अनन्त दण्ड तपाईँको लागि हो। तर ख्रिस्तर्फ फर्किनु भयो भने त्यो दण्ड सब तिरिएको छ, क्रुसमा सबै तिरिएको छ। यो सुसमाचार, परमेश्वर मान्छे भएर आउनुभयो, सबै दण्ड बोकिदिनु भयो, अनि सबभन्दा दुष्ट मान्छे, होप्ली र पिनासभन्दा दुष्ट मान्छे पनि उहाँका फर्किने मुक्ति पाउन सक्छ। यो अचम्म छ, म बुझ्न सक्दिनँ कसरी उहाँले गर्नुहुन्छ, तर यो अचम्म छ, यो सत्य हो, यो सत्य हो। यसरी गम्भीर हुनुहोस् प्रभुको कुराहरूको विषयमा, ठट्टामा नलाउनुहोस्। बाइबलले भन्छ परमेश्वर ठट्टामा उलाइनुहुन्न। अहिले त हामीले भन्न सक्छौँ उहाँलाई, तर अन्तिम विजेता प्रभु हुनुहुन्छ, अन्तिम विजेता उहाँ, सारा संसारको न्यायकर्ता उहाँ। त्यसैले प्रभुले एलीलाई अब आफ्नो दण्डहरू सुनाउन थाल्नुहुन्छ। एली, तिमीले तिम्रो छोरालाई रोकेनौ, तिम्रो छोरालाई मलाई भन्दा बढी प्रेम गर्यो, अब मेरो दण्ड सुन। अब हेर्नुहोस् कति भयानक दण्ड छ। 29 पद उहाँले भन्नुहुन्छ, फर्किन्छ त्यहाँ 2:29 मेरो बलिदानलाई, मेरो भेटीलाई तिमीले लात हान्यौ। हामी कतिपटक प्रभुको कुराहरूलाई लात हान्छौ, हामी कतिपटक प्रभुको कुराहरूलाई हामी कम मूल्यको बनाउँछौ। जब हामी सङ्गतिमा हुनुपर्ने हो, नहुन सक्नलाई त्यहाँ न्यायचित कारणहरू हुन सक्छन्, चिकित्सा बिरामी इत्यादि, त्यो प्रभु बुझ्नुहुन्छ। तर प्रभुको कुरालाई लात हान्नु हुँदैन, हामीले मण्डलीको सङ्गतिले लात हान्नु हुँदैन, वचन अध्ययनलाई लात हान्नु हुँदैन, प्रभुसँगको सम्बन्धलाई लात हान्नु हुँदैन। मलाई डर लाग्छ तपाईँहरूमध्ये कतिजना प्रभुको सामु आज आउनुभयो भने शर्मले छुट्नुपर्छ होला, त्यो नहोस्, प्रभु त्यो चाहनुहुन्न। तर उहाँले हेर्नुहुन्छ, उहाँले भन्नुभयो मेरो भेटीलाई किन लात हान्यो, किन कम मूल्यको ठान्यो, अनि अभिभावकहरूले कुन कुरालाई बढी महत्त्व दिइरहेको छ हाम्रो नानीहरूले देख्छन्, देख्छन्, उनीहरू त हाम्रै घरमा छन्। मेरो बुवाले कसलाई कुन कुरालाई बढी मूल्य दिनुहुन्छ, मेरो बुवाले सङ्गतिको विषयमा, मेरो आमाले सङ्गतिको विषयमा कति महत्त्व राख्नुहुन्छ, भ्याइ नभ्याइ पुग्नुहुन्छ, खर्च नभए पनि प्रार्थना गरेर पुग्नुहुन्छ। यो गवाई त राम्रो हुन्थ्यो, यो गवाई राम्रो हुन्छ। अनि हिजो भनेको याद छ तपाईँलाई, यस्तो कुराहरू सर्छ नानीहरू, यसको प्रभाव पर्छ। 30 पदमा हेरौँ, यहाँ भनिएको छ, परमेश्वर भन्नुहुन्छ, यही कारणले परम प्रभु अर्थात् यहोवा इस्रायलका एलोहिम परमेश्वर भन्नुहुन्छ, मैले साँच्चै भने तिम्रो घराना र तिम्रो बाबुको घराना मेरो सामु सदा सर्वदा हिँड्नेछन्। तर अब परम प्रभु भन्नुहुन्छ, यो कुरा मदेखि टाढा रहोस्, यो कुरा मदेखि टाढा रहोस्। प्रभुले भन्नुहुन्छ, मेरो सामु हिँड्ने थिए उनीहरू पुजारीको रूपमा मन्दिरमा, महापवित्र स्थानको अगाडि, पवित्र स्थानभित्र उनीहरूले सेवा गर्ने थिए, त्यहाँ हिँड्ने थिए उनीहरू, उनीहरू मेरो प्रभावमा जिउने थिए। तर अब टाढा रहोस् यो कुरा, विचार गर्नुहोस् प्रियहरू। बाइबलमा भनेको छ, तेस्रो योना 4:4 पदमा, मेरा छोराछोरीहरू सत्यतामा हिँडिरहेका छन् भने सुन्नुभन्दा ठुलो आनन्द मेरो छैन। तपाईँको छोराछोरीहरू परमेश्वरको सामु सत्यतामा हिँडिरहेका चाहनुहुन्छ, 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 तर यसमा तपाईँको ठुलो हात छ। त तपाईँ गम्भीर हुनु भएन भने प्रभुले भन्नुहुन्छ, उनीहरू हिँड्न सक्दैन, मेरो सामु हिँड्न सक्दैन। एलीले ठुलो विशेष अधिकार गुमायो, आफ्नो छोराछोरीहरू आउने पुस्तालाई पनि प्रभुको आशिषबाट गुमायो उसले। 31 पद पनि हेरौँ, अलि छिटो जाउँ। हेर, दिनहरू आउँछन् जब म तिम्रो पाखुरा भनेको सेवा गर्ने हात, काम गर्ने हात र तिम्रो बाबुको घरानाको पाखुरा काटिदिनेछु भनेको सेवा गर्न पाउने छैनौ। ध्यान छ, जसले गर्दा तिम्रो घरमा कुनै वृद्ध मानिस रहने छैन भनेको उनीहरूको आयु नै घटाइदिनु भयो। तिमीहरू जवान हुँदै मर्नेछौ भन्नुभयो। 32 पनि हेर्नेछ, 33 पनि भनेको छ, कुनै वृद्ध मानिस रहने छैन, सबै सन्तान जवान हुँदै मर्नेछन्। यहाँ त म देख्छु परमेश्वर अति क्रोधित हुनुहुन्थ्यो, यहाँ म एकदम निराश हुनुहुन्थ्यो एलीदेखि, नत्र यसरी म भन्नुहुन्थेन, एकदम निराश हुनुहुन्थ्यो एलीको जीवनको कारणले। अनि उनीहरूको आयु नै घटाइदिन्छ, एलीको घरानामा वृद्ध मानिस रहने छैन भन्नुभयो। अरू पनि हेरौँ, 32 उहाँले के भन्नुहुन्छ, 32 अनि परमेश्वरले इसरायलसित गर्नुहुने सारा भलाइ हुँदाहुँदै पनि तिमीले मेरो निवास स्थानमा एउटा विरोधीलाई देख्नेछौ र सधैँका निम्ति, भनेको तिम्रो एउटा विरोधीलाई देख्नेछौ अनि अनि पुरै पढौँ, र सधैँको निम्ति तिम्रो घरमा कुनै वृद्ध मानिस रहने छैन। यसको अर्थ परमेश्वरले भनिदिनुहुन्छ, म मेरो सुरक्षाको ढाल उठाउँदैछु अहिले तिम्रो घरबाट, मेरो सुरक्षाको बार म हटाउनेछु, अब म तिम्रो सुरक्षा गर्ने छैन, तिम्रो विरोधीलाई देख्नेछौ, जवान हुँदै मर्नेछौ। तपाईँलाई थाहा छ परमेश्वर सुरक्षा दिने परमेश्वर हुनुहुन्छ। अब्राहमलाई उहाँले के कसरी भन्नुभयो, जब चाहिँ त्यहाँ 5 राजासँग युद्ध गरेर आएको थिएँ, अनि 15 अध्यायमा के भन्नुहुन्छ, नडराऊ, तिम्रो अत्यन्त महान इनाम र के ढाल, म तिम्रो सुरक्षा हुँ अब्राहम। अय्युबलाई परमेश्वरले सुरक्षाको बार हाल्नुभएको थियो, शैतानले त्यसरी चुनौती दियो। प्रभुले आफ्नो जनहरूको वरिपरि छाउनी लाउनुहुन्छ, परमेश्वर ढाल हुनुहुन्छ। ढाल भनेको आक्रमणको हतियार होइन, ढाल भनेको चाहिँ सुरक्षाको हतियार हो। अर्थात् हामी धेरै धन्यवाद दिनुपर्छ, किनभने हामीले कतिपटक हामीले सधैँ प्रभुबाट सुरक्षा पाएको हुन्छ। हो, प्रभु ढाल हुन्छ, धेरै सुरक्षा पाएको हुन्छ हाम्रो यात्रामा, हाम्रो सबै कुराहरूमा प्रभुले बताउनुहुन्छ हामीलाई। कहिलेकाहीँ आउनु दिनुहुन्छ हाम्रो विश्वासको जाँच गर्न, तर उहाँ विश्वास गर्नेको ढाल हुनुहुन्छ। तपाईँ केसँग डराउँदै हुनुहुन्छ, कोसँग डराउँदै हुनुहुन्छ, किन डराउँदै हुनुहुन्छ? तर एलीलाई भन्नुभयो, एली म यो हटाउँदैछु अब, उहाँ अति निराश हुन्छ एलीसँग। 33 हेरौँ, अनि तिम्रो मानिस जसलाई म मेरो वेदीबाट हटाउने छैन, कोही कोही त हुने रहेछन् वेदीमा, तर त्यो तिम्रो आँखाहरू धमिला पार्न र तिम्रो हृदयलाई दुखित पार्नका निम्ति हुनेछ र तिम्रा घरका सबै सन्तान जवान हुँदै मर्नेछ। त्यसले जो जो जिउँदै हुन्छ उनीहरू चाहिँ परिवारको शोकको कारण बन्छ। त्यस्तो देख्छ, हाम्रो नानीहरूलाई हामीले अनुशासन गरेनौँ भने नानीहरू शोकको कारण बन्न सक्छ। छाडा छोडेको बालकले, बालक चाहिँ आफ्नो आमाको शर्म हो भनेको छ। तर यसमा दुवैजनाको हात छ प्रियहरू, बाबु र आमा दुवैजनाको हात छ। अनि मैले हिजो भनेको थिएँ, अब राम्रो हुन गर्न ढिलो भएको छैन, अब सुधार्न ढिलो भएको छैन, सकिन्छ त्यो गर्न प्रभुको सहायताले। अनि 34 उहाँले भन्नुभयो, होप्नी र पिनहास एकै दिनमा मर्नेछन्, फेरि चिन्ह यही हुनेछ तिम्रो लागि, एकै दिनमा दुइटै छोरा मर्नेछन्। अनि 35 भन्नुहुन्छ उहाँले, अनि म आफ्ना निम्ति एउटा विश्वासयोग्य पुजारी खडा गर्नेछु जसले मेरो हृदयमा र मेरो मनमा जे छ त्यही अनुसार गर्नेछ, अनि म उसका निम्ति एउटा पक्का घर बनाउनेछु र ऊ मेरो अभिषेकको जनको सामु सदा सर्वदा हिँड्नेछ। अनि कतिले चाहिँ यो विश्वासयोग्य पुजारी चाहिँ ख्रिस्ट हुनुहुन्छ भनेर व्याख्या गर्छन्, तर त्यो म देख्दिनँ यहाँ वचनमा, त्यो छैन, किनभने यो विश्वासयोग्य पुजारी चाहिँ ख्रिस्टको सामु हिँड्छ भनेको छ, ख्रिस्ट महापुजारी हुनुहुन्छ। अनि यो अहिले म बताउँला को हो, तर हारुनकै वंशको इतमार भन्नेबाट एली आएको हो, तर हारुनकै वंशको एलिएजर भन्नेबाट एकजना साधोक निस्कनेवाला थियो, नाम साधोक नाम भएको पुजारी, अनि उसको सन्तान चाहिँ 1000 राज्यमा पुजारी हुनेछ, एलीको सन्तान होइन। त्यसैले यहाँ आत्मिक अधिकार उहाँले खोजिदिनु भयो, उहाँले उसको ठाउँ अर्कै दिनुभयो, सक्नुहुन्छ उहाँले, उहाँ ढुङ्गाबाट अब्राहमको सन्तान निकाल्न सक्नुहुन्छ उहाँले, मलाई गाह्रो थिएन। अनि 36 उहाँले भन्नुहुन्छ, उनीहरू तिम्रो छोराहरू चाहिँ रोटीको भिखमा खाएछ, देख्दै हुन्छ पाप कति ठुलो छ। बाइबललाई भनेको छ धर्मी जनको सन्तानलाई रोटीको भिख मागेको देखेको छैन, तर यदि तिम्रो छोरालाई रोटीको भिख माग्ने छैन, किन तिमीले उनीहरूलाई धार्मिकतामा डोर्याएनौ, मेरो सुरक्षा छैन अब। त्यसले मलाई निकै नम्र तुल्याउँछ त्यस्तो कलरले। अनि प्रभु शर्मा मलाई जाँच्न भए मेरो हृदयमा भइहाल्छ, आशा छ तपाईँको हृदयमा पनि प्रभुले गर्नुभएको छ। तर कसरी पुरा भयो छोटकर्मीहरू? चार अध्यायको 17 पदमा हेऱ्यौँ भने होप विनाश दुइटै मर्छ एकै दिनमा। 17 हेरौँ, त्यसरी छिटो पठाउँ अब समयको कारण। होप विनाश दुइटै मर्छ। अनि त्यस दूतले जवाब दिएर भन्यो, इस्रायल पलिस्टिनको सामुबाट भाग्यो र मानिसहरूको बिचमा ठुलो काठमार पनि भयो, अनि तपाईँका दुईजना छोराहरू होप्नी र पिनास पनि मरे, अनि परमेश्वरको सन्दुक पनि खोसियो। पुरा भयो, प्रभुको वचन पुरा हुन्छ जहिले पनि। यसो गरौँ अब, पहिलो समय 14 जाउँ। चौधको 3 अलिक छिटो पठाउँ अब, अनि तुलना गर्नेछौँ हामी कसरी परमेश्वरको वचन पुरा हुँदैछ। होप्ने पिनासकै दिन मरे। 14:3 हेर्नुहोस्, अनि एलीका छोरा, पिनहासको छोरा, इकाबोदको दाजु, अहितुबका छोरा अर्थात् परमप्रभुका पूजाहारी अहियाहा सिलोमा एपोद पहिरेका थिए, अनि योनातान गएको कुरा ती मानिसलाई थाहा थिएन। त्यसैले सिलोमा एलीकै छोरा थियो, उसको नाम के हो? अहिया। उसको नाति फनाति देखिन्छ अहियाहा। अनि के हुन्छ अहियाहा? 22 अध्यायमा जाउँ। बाइस अध्याय 17 र 18 पदहरू। यहाँ लेख, अनि राजाले आफ्नो वरिपरि उभिएका, अनि साउल पैदल सिपाहीहरूलाई भने त्यता फर्क र परमप्रभुका पुजारीहरूलाई मार। यो कसको सन्तान थियो? एलीको सन्तानहरू थियो। साउलले भन्दैछ मारैनलाई, किनकि तिनीहरूका हात पनि दाउसित छ, नि त्यो भएको तिनीहरूले थाहा पाएर पनि मलाई यो कुरा बताएन। तर राजाका नोकरहरूले परमप्रभुका पुजारीहरूमाथि जाइ लाग्नलाई आफ्नो हात बढाउन चाहेनन्। 18 तब राजाले एदोमी दोएकलाई भने, तिमी त्यता फर्केर ती पुजारीहरूमाथि जाइ लाग। अनि एदोमी दोए त्यतातिर फर्क्यो र ती पुजारीहरूमाथि जाइ लाग्यो। अनि त्यस दिन त्यसले मलमलको एपोत लाउने कतिजना 85 पुजारीहरूलाई मारे। एलीको सन्तानहरू उनीहरूको जीवनको कोपिला फुल्ने उमेरमा थियो, 85 मारे। परमेश्वरको भविष्यवाणी पुरा भएको थियो, उहाँले जे बोल्नुहुन्छ उहाँले पुरा गर्नुहुन्छ। एकजना जुन किन सफल हुन्छ है? 20:21 अनि अहितुबका छोरा अहिमेलेकका छोराहरूमा अबियातार नाम भएको एकजना उम्के र दाउदको पछि लागे। अनि अबियातारले दाउदलाई साउलले परमप्रभुका पुजारीहरूले मारेको कुरा बताइदिए। त्यसले अबियातार उम्कन्छ। अनि पहिलो राजा 2:26 चाहिँ अबियातारमा पनि त्यो भविष्यवाणी पुरा हुन्छ। हेरौँ पहिलो राजा 2:26 र 27। पहिलो राजा 2:26 र 27। अलिक छिटो लाँदैछु म, माफ गर्नुहोस्, तर छिटो पल्टाउँछु ल। पहिलो राजा 2:26 र 27। अनि पूजाहारी अबियातारलाई राजाले भने, अनातोतमा आफ्ना जग्गा जमिनहरूमा जाओ, किनकि तिमी पनि मर्न योग्यका छौ, तर आजको दिनमा म तिमीलाई मार्दिनँ, किनकि तिमीले मेरा पिता दाउदको अघि प्रभु यहोवाको सन्दुक भोकेका थियौ र मेरा पिताले भोगेको सबै दुःख कष्टहरूमा तिमीले पनि कष्ट भएका थियौ। तब सुलेमानले अबियातार, जो सालबाट उम्केको थियो, अबियातारलाई परमप्रभुका निम्ति पुजारी हुनदेखि निकालिदिए। यसरी परमप्रभुले सिलोमा एलीको घरानाको विषयमा भन्नुभएको आफ्नो वचन पुरा गर्नुभयो। प्रभुले भनिदिनुहोस्, एली तिम्रो घरानामा हटाउँछु, हटाउनु भयो। 4:2 हेर्नुहोस्, सुलेमानले उसको सट्टा कसलाई राख्छ मन्दिरमा? 4:2 राजा सुलेमान सारा इस्रायलमाथि राजा थिए, अनि उनका शासकहरू यिनै थिए, सादोकका छोरा अजरियाह पुजारी थिए। त्यसैले अब एलीबाट सरेर चाहिँ सादोकको परिवारमा ल्याउनुहुन्छ। अनि टिप्न सक्नुहुन्छ एजेकियल 44:15 चाहिँ यही सादोकको परिवार चाहिँ 1000 राज्यमा ख्रिस्टको सामु पुजारी हुनेछ। त्यसैले कति ठुलो सम्भावना थियो, कति ठुलो अधिकार थियो एलीलाई, सब गुमाए एकैचोटि। किन छोरालाई रोकेन उसले? किन प्रभुलाई भन्दा छोरालाई आदर बढी आदर गरे? अनि त्यो सिद्ध प्रेम होइन, त्यो पहिलो प्रेम होइन। अन्तिममा पहिलो समयमा दुईमा फर्क्यौँ, अब निराश पार्ने कुरा धेरै हेऱ्यौँ, अब यहाँ समयलाई हेऱ्यौँ जसले हाम्रो चेहरालाई उज्यालो बनाउँछ। यस्तो आत्मिक अन्धकार र न्यायकर्ताहरूको समय आफ्नो दृष्टिमा जे ठिक थियो त्यही गर्ने समयमा एकजना बालक चाहिँ त्यहाँ हुर्कँदैछ, समय हो। त्यसै परमप्रभुको सामु बढ्दैछ, समय हो। अनि समयको विषयमा 18-19 पदमा हेऱ्यौँ, पहिलो समय 2:18-19 यहाँ छ, तर समुएल त बालक छँदै मलमलको एक बोधले कम्मर कसेर परमप्रभुको सामु सेवा गर्थे। 19 यसबाहेक तिनकी आमाले तिनका निम्ति एउटा सानो कोट बनाइदिन्थिन् र आफ्ना पतिसँग वार्षिक बलि चढाउन आउँदा उनले वर्षै पछि त्यो कोट तिनलाई ल्याइदिन्थिन्। किन प्रभुले कोट ल्याएको कुरा गर्नुभएको समुएलको विषयमा? त्यो त सानो कुरा हुनुपर्ने हो, तर यहाँ एउटा अर्थ चाहिँ छ। त्यो अर्थ के होला? समेल बढ्दैछ, अरू के होला र? उसको पुरानो कोटलाई अटेन, अब नयाँ कोट चाहिएको छ उसलाई। समेल बढ्दैछ, हरेक साल बढ्दैछ, उसको पुरानो कोटले हुँदैन, हरेक साल उसले नयाँ कोट चाहिएको छ, नयाँ कोट हरेक साल। अनि बाइबलले भन्छ समेल बढ्न थाले। 21 पद, अनि परमप्रभुले हन्नालाई भेट गर्नुभयो, यसकारण उनी गर्भवती भइन्, उनले 3 छोरा र 2 छोरीहरू जन्माइन्, अनि बालक समुएल परमप्रभुको सामु बढ्न लागे। एक त प्रभुमा गरेको लगानी कहिले पनि घाटा लाग्दैन। एउटा छोरा उसले अन्नाले दिएको थियो, प्रभुले उसलाई 5 अर्को नानीहरू दिनुभयो, टोटल 6 जसले यस युगमा प्रभुको निम्ति त्याग छ आफ्नो घरहरू, जग्गा जमिनहरू, भुवामहरू सहयोगलाई पाउनेछ प्रभुको प्रतिज्ञा। तर मुख्य यहाँ हेर्दैछौँ समुएल बढ्दैछ, उसलाई त्यो पुरानो कोटले अटेको छैन। गाह्रो नभएको त होइन, त्यो मन्दिरमा होप्नी र पिनास जस्ता व्यक्तिहरू थिए, एली त्यो बोसो खाएर मोटो भएको व्यक्ति थियो, अल्छी थियो, जहिले बसिरहेको छ, तर बढ्दैछ। यहाँ के देख्छौँ भने म बढ्न सकिनँ भनेर आफ्नो परिस्थितिलाई दोष्याउनु हुँदैन। त्यो ध्यान दिनुहोस्, म बढ्न सकिनँ भनेर आफ्नो परिस्थितिलाई दोष्याउनु हुँदैन। मेरो परिवार यस्तो, मेरो समस्या यस्तो, त्यसैले म बढ होइन होइन बढ्न सक्छ हो। रन्धकारको विषा पनि प्रभुले बढाउन सक्नुहुन्छ। प्रभुले भन्नुभएको छ ख्रिस्टले, यिनीहरूलाई संसारबाट लानुहोस् म भन्दिनँ, तर रक्षा गर्दिनँ संसारदेखि। त्यसैले हाम्रो वातावरण सिद्ध भए पनि हामी पाप गर्छौँ। आदम र हव्वालाई त्यही भएको, सिद्ध वातावरणमा थिएँ तर पाप गरेँ। अनि त्यसैले हामीले परिस्थितिलाई दोष्याउनु हुँदैन हाम्रो, हामी बढ्न सकेनौँ भनेर, कमजोरी हामीमै हो। तर अर्को यहाँ अन्तिम एउटा चुनौती, एउटा प्रश्न, तपाईँको चाहिँ कोट जत्राको तत्रै छ कि, अर्थात् तपाईँ बढ्दै हुनुहुन्छ कि हुनुहुन्न? 4 सालभन्दा अहिले तपाईँलाई नयाँ कोट चाहिएको छ प्रभुबाट? प्रभु बढ्दैछ, मलाई अझै नयाँ कुराहरू दिनुहोस् कि तपाईँ बढ्दै हुनुहुन्छ? बढ्ने कुरामा कहिले पनि अन्त्य हुँदैन। शरीरमा चाहिँ हामी एउटा उमेरसँग बढ्छौँ अनि सिद्धिन्छ, आत्मिक वृद्धि अन्त्य कहिले पनि हुँदैन। हामी ख्रिस जस्तै नहुन्जेल बढिराख्ने हो, कहिले हुन्छौँ ख्रिस जस्तो? उहाँ नहुन्जेल हामी उहाँको नजाउँजेल, त्यो दिन उहाँले हामीलाई बदली गर्नुहुन्छ, पुरै उहाँ जस्तो नै छ। अनि हाम्रो हृदयमा मूर्तिहरू नै छैन, हाम्रो हृदय समस्याहरू नै छैन, हामी सिद्ध तरिकाले उहाँलाई चिन्न सक्छौँ, उहाँको उपासना गर्न सक्नेछौँ। त्यो चाहिँ त्यो दिनको कुरा हो। अनि यो कुरा सम्झिँदा म धेरै उत्साहित हुन्छु, अनि एउटा जिउँदो आशा भनेको छ। तर आज चाहिँ म बढ्नुपर्छ, अनि कसरी बढ्ने? वचनमा येशूलाई हेर्दै हेर्दै उहाँको आत्माद्वारा हामी बद्ने हुँदै जाने, हामी बढ्दै जाने। वचनको विशुद्ध दूतको तीर्थना गर, अनि यस्तो तिमीहरू बढ्दै जाओ। त्यसैले तपाईँको कोट चाहिँ कत्रो छ? कति वर्षदेखिको कोट लगाइरहनु भएको छ? एउटै कोट कि बढ्दै हुन्छ? अर्को पाँचमा प्रभुको इच्छामा हामी 3 हेर्नेछौँ, थुप्रै आत्मिक शिक्षाहरू हामी सिक्नेछौँ। अहिले यति गरौँ, म छोटो प्रार्थना गर्छु अनि सुमन भाइ अगाडि आइदिनुहुनेछ। धन्यवाद प्रभु वचनको शिक्षाहरूको लागि,
हृदयमा काम गरिदिनुहोस् सधैँ अनि हामी तपाईँलाई आदर गर्न सकौँ हाम्रो नानीहरूलाई तपाईँको अनुशासनमा हुर्काउँदै जे ठिक छ त्यो गर्दै प्रभु हाम्रो हृदयमा काम गरिदिनुहोस् अनि सबैलाई उत्साह दिनुहोस् पिता जसको नानीहरू ठुलो भइसके अनि भर्खर सिक्दै हुनुहुन्छ उहाँहरूलाई पनि उत्साह दिइदिनुहोस् अनि यो शिक्षाहरू अझै हामी सिकाउन सकौँ अनि अझै हामी यसलाई अभ्यास गर्न सकौँ पिता सबै तपाईँमा राख्छौँ धन्यवाद छ प्रभु येशूको नाम अनि स्वस्थ हुनुहुन्छ है अगाडि